यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। नेपाल आउने पर्यटकलाई कानूनी र प्रशासनिक झन्झट नदिन सम्बद्ध अधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नरहेको नेपाली कांग्रेसको निष्कर्ष। छानबिन शुरू भएको अवस्थामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने नेकपा माओवादी केन्द्रको माग। प्रतिनिधि सभाको आजको बैठकमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश हुने। चालू आर्थिक वर्षको वैशाखसम्ममा 12,259 जना विदेशी पर्यटकद्वारा मनास्लु क्षेत्रको भ्रमण। र इजरायलले गाजाको विद्यालय क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा 54 जनाको मृत्यु।
जहाँ भए पनि पाउनुहोस् हामी सँगै, कल गर्नुहोस्, डेटा चलाउनुहोस्, संसारभरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनै पनि कानूनी र प्रशासनिक झन्झट नदिन सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा सिंहदरबारमा हिजो आयोजित राष्ट्रिय पर्यटन संवादमा प्रधानमन्त्री ओलीले विद्यमान अवरोधहरू हटाई सुशासन र विकासको गतिलाई अगाडि बढ़ाउन व्यापक सुधारका लागि निर्देशन दिनुभयो। अध्यागमनमा यात्रुलाई अनावश्यक दुःख दिने, लगेज हराउने, सीमा नाका पर्यटक प्रवेश गर्दा अनेक बहाना बनाउने जस्ता कार्य अन्त्य हुनुपर्नेमा प्रधानमन्त्री ओलीले जोड़ दिनुभयो। प्रधानमन्त्री ओलीले नेपालको आकाश सुरक्षित भए पनि युरोपको आकाश नेपालका लागि अझै प्रतिबन्धित कालो सूचीमा रहेकामा शर्त बमोजिम हवाई क्षेत्रका दुई निकायलाई अविलम्ब अलग्याउन र अरू मापदण्ड पनि पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो। संघका सम्बन्धित मन्त्रीहरू, प्रदेश सरकारका पर्यटन मन्त्रीहरू र निजी क्षेत्रका प्रतिनिधि सहभागी कार्यक्रममा पर्यटन क्षेत्रमा विद्यमान समस्या र समाधानका उपायबारे निजी क्षेत्रबाट प्राप्त सुझाव समेतको आधारमा तयार गरिएको कार्ययोजना प्रस्तुत गरिएको थियो। सत्तारूढ़ दल नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकालेको छ। सभापति शेरबहादुर देउबा निवास बुढा नीलकण्ठमा हिजो बसेको पदाधिकारी बैठकपछि प्रवक्ता डाक्टर प्रकाश शरण महतले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता कतैबाट पनि पुष्टि नहुने र निर्दोष रहेको भन्दै सामाजिक सञ्जालमा अफवाह फैलाइएको भरमा राजीनामा दिन नहुने निष्कर्ष निकालेको बताउनुभयो। अध्यागमनमा अख्तियारको छापा र त्यसपछिका कुराहरूमा संसदभित्र र बाहिर गृहमन्त्रीले प्रश्न पार्ने पनि प्रवक्ता डाक्टर महतले जानकारी दिनुभयो। पार्टीभित्रैका केही नेताले कुरै नबुझी गृहमन्त्रीको राजीनामा माग गरेकामा कांग्रेस बैठकमा आलोचना भएको भन्दै अब नेताहरूले वास्तविकता बुझेकाले त्यस्ता अभिव्यक्ति नआउने पनि प्रवक्ता महतले प्रष्ट पार्नुभयो। प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेको पार्टी पदाधिकारी बैठकले भिजिट भिसा भ्रष्टाचार प्रकरणका विषयमा छानबिन शुरू भइसकेको अवस्थामा गृहमन्त्री लेखकले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने निष्कर्ष निकालेको माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले गुणस्तरीय शिक्षाको व्यवस्था गरेर विदेशी विद्यार्थीका लागि पनि नेपाललाई शिक्षाको हब बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। कांग्रेस शिक्षा विभागले हिजो आयोजना गरेको शिक्षा नीति विषयक बहस कार्यक्रममा वहाँले शिक्षाको गुणस्तर सुधार गरी स्वदेशी विद्यार्थीलाई देशमै रोक्ने र विदेशी विद्यार्थीलाई पनि आकर्षित गर्ने गरी नीति निर्माण गर्न लागि पर्ने प्रतिबद्धता समेत जनाउनुभयो। विभाग प्रमुख नयन सिंह महरले शिक्षालाई अनुसन्धानमुखी बनाउने गरी नीति निर्माण गरिनुपर्ने आवश्यकता रहेको बताउनुभयो। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको थाहा नगरपालिका तीनमा भएको सड़क दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ भने चारजना घाइते भएका छन्। हिजो बेलुका बज्र बाराही गोपाली गाउँबाट ठाना बजार जाँदै गरेको बा तीन ख 5990 नम्बरको यात्रु बसको ब्रेक फेल भएर अनियन्त्रित हुँदा नेपाल विद्युत प्राधिकरण नजिकै सड़कमा हिँडिरहेका सातजनालाई ठक्कर दिएको थियो। दुर्घटनामा अन्दाजी 40 वर्षीय कृष्ण बलामी, 38 वर्षीय लोकेन्द्र कुमार ठाकुर, सिराहा औराही गाउँपालिका एकका रघुनन्दन यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। मृतक दुईजनाको ठेगाना खुलेको छैन। दुर्घटनामा गम्भीर घाइते भएका एकजनाको ट्रमा सेन्टर काठमाण्डुमा उपचार भइरहेको छ भने अन्यको पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। बस चालक थाहा पाँच बसन्तका 29 वर्षीय राजेश कार्कीलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। सुनसरीको भोकराहा नरसिंह गाउँपालिका तीन स्थित फूलचोकमा ट्र्याक्टरको ठक्करबाट दुईजनाको मृत्यु भएको छ। हिजो पश्चिमबाट पूर्वतर्फ गइरहेको ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा इनरुवा नगरपालिका 10 20 वर्षीय सर्पराज अन्सारी र हरिनगर गाउँपालिका 1 21 वर्षीय महजित अन्सारीको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश हुनेछ। उप प्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आर्थिक वर्ष 2081-82 आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको बैठक बिहान 11 बजे बस्दैछ। यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय र वन तथा वातावरण मन्त्रालय सम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची समेत तय भएको छ। साथै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2082 प्रस्तुत गर्नुहुनेछ। आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रिय सभामा उत्पत्ति भएको तिल गंगा नेत्र विश्वविद्यालय विधेयक 2081 विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी क्रान्तिको पक्षमा पार्टी एकतालाई अगाडि बढ़ाएको बताउनु भएको छ। नेकपा माओवादी केन्द्र र समाजवादी पार्टी बीच पार्टी समायोजनका लागि हिजो ललितपुरमा आयोजित कार्यक्रममा उहाँले गत आम चुनावदेखि नै एकताको पक्षमा छलफल चलाएको र विचार राजनीतिक अवस्थाका आधारमा एकीकरण समायोजन र ध्रुवीकरणको प्रक्रिया निरन्तर जारी रहेको उल्लेख गर्नुभयो। महासचिव देव गुरूङले समाजवादी क्रान्तिका लागि त्यसका पक्षधरसँगको एकतालाई निरन्तरता दिने जानकारी गराउनुभयो। दुई पार्टी बीच पार्टी समायोजन पश्चात गंगा नारायण श्रेष्ठलाई सचिवको जिम्मेवारी दिइएको महासचिव गुरूङले जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले आगामी आर्थिक वर्षको बजेट विनियोजन आयोजनाको वर्गीकरण र प्राथमिकताका आधारमा हुने बताउनु भएको छ। काठमाण्डुमा हिजो आयोजित लमजुङको दोधी गाउँपालिकाको प्रगति विवरण तथा वार्षिक बजेटका लागि सुझाव संकलन एवं अन्तर्क्रियामा मन्त्री गुरूङले कार्यान्वयन गर्न नसकिने आयोजनालाई निरुत्साहित गरिने बताउनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले धेरै पैसा खर्च भएर अलपत्र परेका योजना थुप्रै रहेकाले अलपत्र योजना पूरा गर्न बजेटले प्राथमिकता पाउने बताउनुभयो। भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्ने सरकारको लक्ष्य अनुसार बझाङ जिल्लाका 12 स्थानीय तहमा काम अगाडि बढ़ाइएको छ। बझाङबाट संवाददाता जगदीश रोकायाको रिपोर्ट।
नेपाल सरकारले भूमिहीन दलित भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासहरूलाई व्यवस्थापन गर्ने लक्ष्य अनुसार बझाङ जिल्लामा कामहरू अगाडि बढ्न थालेका छन्। भूमि समस्या समाधान आयोग जिल्ला समितिले जिल्लाका 12 स्थानीय तहमा अभिमुखीकरण कार्यक्रम गरी विगतमा लिएको लागत संकलनलाई सिस्टममा राख्न थालिएको बताएको छ। बझाङमा भइरहेको कामबारे जानकारी दिनुहुँदै भूमि समस्या समाधान आयोग जिल्ला समितिका सदस्य सचिव तथा नापी कार्यालयका प्रमुख दीपक बहादुर गुरधामी,
बझाङ जिल्लाका लगभग 5 स्थानीय तहहरूको 907 निवेदनहरू चाहिँ इन्ट्री भइसकेको छ। अब केही समयमै 35 सूचना प्रकाशन हुन्छ। त्यसपछि फेरि छुटपिट भएको भूमिहीन र अवस्थित बसोबासीहरूको लगत पुनः संकलनको कार्य चाहिँ अगाडि बढ्छ।
गाउँपालिकाबाट भइरहेको काम र समस्या बारे जानकारी दिनुहुँदै केदारसिंह गाउँपालिकाका सूचना अधिकारी लेखराज रावल,
सिस्टम नचल्ने, सिस्टम ह्याङ हुने कारणले गर्दा भएको डाटाहरू पनि अपुग्छन्। किता काट गर्न गाह्रो छ, किनभने एउटै कितालाई 10 भरिदिएको छ, एउटै लाल 10 पेश गर्छन्। डाटा इन्ट्री गर्दा धेरै समस्या नै छ।
आयोगको कामको सिलसिलामा बझाङ आएका भूमि समस्या समाधान आयोग केन्द्रीय समितिका अध्यक्ष हरिप्रसाद रिमालले भूमिहीनहरूलाई लाल पूर्जा दिने काम भइरहेको र यो असार भित्र कम्तीमा 50,000 पूर्जा वितरण गर्ने लक्ष्य लिएर काम अगाडि बढ़िरहेको जानकारी दिनुभयो।
हामी चाहिँ अहिले देशैभरि लगभग धेरै जिल्लामा गयौं, पूर्जा वितरण शुरूआत गरिसक्यौं। टोटालिटीमा हेर्दाखेरि करिब 12 हामीसँग चाहिँ तथ्याङ्क आइसकेका छ। निवेदनहरू पुराना चाहिँ 86,400 पुराना छन्। अधुरा अपुरा पूर्जा दिनुपर्ने व्यवस्थापन गर्नुपर्ने छ। त्यसै गरेर अन्य 11,12,000 हामीसँग चाहिँ अवस्थी बसोबासी सुकुम्बासी दलित सुकुम्बासीहरूको चाहिँ तथ्याङ्क आएको छ। हामीले असार मसन्त सम्बन्धमा अहिले यो सालमा कम्तीमा पनि 50,000 पूर्जा वितरण गर्ने भनेका छौँ।
बझाङ जिल्लामा पनि फारम भरिसकेका भूमिहीन बादी समुदायहरू, दलित समुदाय र सेती नदीले जमिन बगाएका परिवारहरू लगायत अन्य अव्यवस्थित बसोबास गरिरहेका परिवारहरूले जमिन पाउने आशा गरिरहेका छन्। जगदीश रोकाया, रेडियो नेपाल, बझाङ।
हुम्लाको नामखा गाउँपालिका 6 तिलगाउँमा बाढ़ी पहिरोको कारण पत्ता लगाउन हुम्ला पुगेको सरकारी टोलीले 3 हिमताल रहेको निष्कर्ष निकालेको छ। जेठ 1 गते आएको बाढ़ी पहिरोको कारण पत्ता लगाउनका लागि खानी तथा भूगर्भ विभागका वरिष्ठ भूगर्भविद शिवकुमार बास्कोटाको नेतृत्वमा गएको 3 टोलीले 5,000 माथिका 3 हिमताल भेटेको हो। जेठ 1 गते राति बाढ़ी आउँदा नामखा गाउँपालिका 6 तिलगाउँमा ठूलो क्षति पुगेको थियो। बाढ़ी पहिरोले 18 घर परिवार विस्थापित भएका थिए। हिमालमा रहेका 2 हिम पोखरीबाट बगेको पानीले बाढ़ीको रूप लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। चालू आर्थिक वर्षको वैशाखसम्ममा 12,259 जना विदेशी पर्यटकले उत्तरी गोर्खाको मनास्लु क्षेत्रमा भ्रमण गरेका छन्। मनास्लु संरक्षण क्षेत्र आयोजना एमक्यापका अनुसार यो संख्या अहिलेसम्मकै बढ़ी हो। आर्थिक वर्ष 2080/81 9,782, आर्थिक वर्ष 2079/80 7,705 र आर्थिक वर्ष 2078/79 2,284 जना पर्यटकले उक्त क्षेत्र भ्रमण गरेका एमक्यापका प्रमुख सन्तोष शेरचन्दले जानकारी दिनुभयो। वहाँका अनुसार वर्षेनी पर्यटकको संख्या वृद्धि हुँदै गएको छ। एमक्यापले आर्थिक वर्ष 2081/82 12,500 पर्यटक भित्र्याउने लक्ष्य राखेकोमा 98.07% लक्ष्य प्राप्त भएको जनाउँदै वहाँले चालु आर्थिक वर्षमा लक्ष्यभन्दा बढ़ी पर्यटन भित्रिने अनुमान गरिएको बताउनुभयो। कोशी प्रदेश सरकारले खोटाङ जिल्ला अस्पताललाई 50 स्तरोन्नति गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा हिजो बसेको मन्त्री परिषद बैठकले 15 सञ्चालन हुँदै आएको अस्पताललाई 50 स्तरोन्नति गर्ने निर्णय गरेको हो। विक्रम सम्बत 2049 वैशाख 1 गते स्थापना भएर 15 सञ्चालन हुँदै आएको जिल्ला अस्पताललाई 50 स्तरोन्नति गर्न गत वैशाख 1 गते स्वास्थ्य मन्त्री भूपेन्द्र राईले मन्त्री परिषदमा प्रस्ताव पेश गर्नुभएको थियो। 50 स्तरोन्नति गर्ने गरी निर्माण शुरू गरिएको अस्पताल भवनको काम अन्तिम चरणमा पुगेपछि स्तरोन्नतिका लागि मन्त्री स्तरीय बैठकबाट पारित गरी मन्त्री परिषदमा प्रस्ताव पेश गरिएको भौतिक पूर्वाधार विकास मन्त्री समेत रहनुभएका स्वास्थ्य मन्त्री राईले जानकारी दिनुभयो। नेपालमा यो वर्ष डेंगू संक्रमण अन्य वर्षको तुलनामा बढ़ी देखिने आकलन गरिएको छ। सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनले यो वर्ष प्री मनसूनमा नै पानी परेकाले अन्य वर्षको तुलनामा बढ़ी डेंगू संक्रमण पुष्टि हुने जानकारी दिनुभयो। नेपालमा सन् 2019 देशका विभिन्न स्थानमा डेंगू संक्रमण महामारीका रूपमा देखा पर्दै आइरहेको छ। चीन भ्रमणमा रहनुभएका पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो चिनिया कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ जियान्चाओ नेतृत्वको प्रतिनिधि मण्डलसँग द्विपक्षीय वार्ता गर्नुभएको छ। त्यसक्रममा चिनिया प्रतिनिधि मण्डलका नेता मन्त्री लिउले छिमेकको शान्ति र विकासमा चीनको निशर्त सहयोग रहने स्पष्ट पार्नुभयो। वहाँले सदैव नेपालको विकास र हितमा रहेको चीनले नेपालको बृहत्तर हितका लागि सबै राजनीतिक दलहरूले मिलेर काम गरेको हेर्न चाहेको बताउनुभयो। पूर्व राष्ट्रपति भण्डारीले चीन सरकारको सहयोगमा संचालित अधूरा विकास आयोजनाहरू पूरा गर्ने कार्यलाई नेपाल सरकारले प्राथमिकता दिएको जानकारी गराउनुभयो। पूर्व राष्ट्रपति भण्डारीले अग्ला हिमाल र पहाड़ले नेपाल र चीनको आपसी सम्बन्धलाई छेक्न नसक्ने बताउनुहुँदै नागरिक स्तरको हार्दिकतापूर्ण सम्बन्धलाई यस क्षेत्रको विकासमा उपयोग गर्नुपर्ने पनि बताउनुभयो। हिजै पूर्व राष्ट्रपति भण्डारीले चिनिया कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागद्वारा चीनको बेइजिङमा आयोजित छिमेकी देशहरूसँग साझा भविष्य निर्माण राजनीतिक दलहरूको भूमिका विषयक संवाद सम्मेलनलाई सम्बोधन गर्नुभएको थियो। सम्मेलनलाई सम्बोधन गर्नुहुँदै वहाँले विश्वमा भइरहेको तीव्र परिवर्तन र जटिलताका बीच साझा भविष्य निर्माणका लागि राजनीतिक दलहरूको भूमिका अपरिहार्य रहेको बताउनुभयो। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका अध्यक्ष लीलादेवी गर्तौलाले बेपत्ता पारिएका व्यक्तिको परिवारलाई न्याय हुने गरी बेपत्ताको खोजी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। सशस्त्र द्वन्द्वका पीड़ित परिवारसँग भएको भेटमा वहाँले पीड़ित परिवारलाई चित्त बुझ्ने र न्याय हुने गरी खोजतलाश गरी यदि द्वन्द्वकै समयमा बेपत्ता भएको के कारणले कसले किन बेपत्ता बनाएको भन्ने कुरा पत्ता लगाएपछि पीड़ितलाई न्याय हुने गरी परिपूरणको निम्ति सिफारिश गर्ने बताउनुभयो। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले निकासी पैछारी नियमन विधेयकका सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल गरेको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले आयात निर्यातको असन्तुलन मिलाउन यो विधेयक ल्याइएको जानकारी गराउनुभयो। बैठकमा सांसदहरूले आयात कम गर्ने र आन्तरिक उत्पादन वृद्धि गरी निर्यात प्रवर्धन गर्ने गरी ऐन अगाडि बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। जाजरकोटको बारेकोट गाउँपालिका एक रामी डाँडालाई केन्द्रबिन्दु बनाएर हिजो 4.3 रेक्टर स्केलको भूकम्प गएको छ। दिउँसो 2:25 बजे गएको भूकम्पको जाजरकोट आसपासका जिल्लामा कम्पन महसुस गरिएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख चिन्तक तिमिल सेनाले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजामा शरणार्थीहरू बसोबास गरिरहेका एक विद्यालय लगायतका स्थानमा आक्रमण गर्दा कम्तीमा 54 जनाको मृत्यु भएको छ। गाजाका नागरिक सुरक्षा एजेन्सीका प्रवक्ता महमूद बासलले विद्यालयमा भएको आक्रमणमा कम्तीमा 33 जना मारिएका र तीमध्ये अधिकांश बालबालिका रहेको बताउनुभयो। वहाँका अनुसार सयौं मानिसहरू शरण लिइरहेको फाहमी अल जर्जानी स्कूलमा भएको आक्रमणमा 33 जनाको मृत्यु भएको र 60 भन्दा बढ़ी घाइते भएका छन्। त्यसै गरी उत्तरी गाजापट्टिको जबालिया शहरमा रहेको अब्द रब्बो परिवारको घरलाई लक्षित गरी हिजो बिहान लड़ाकू विमानले आक्रमण गर्दा कम्तीमा 19 जनाको मृत्यु भएको पनि बासलले बताउनुभयो। इजरायलले आफ्नो गाजा आक्रमणलाई विस्तार गरेको छ र हमासको पराजयको उद्देश्यको रूपमा 10,000 पूर्व सैनिक तथा सुरक्षाकर्मीलाई सक्रिय बनाएको छ। गाजापट्टीमा लगभग 3 महिनाको मानवीय आपूर्तिको नाकाबन्दीपछि हिंसाको तीव्रताले इजरायल विरूद्ध अन्तर्राष्ट्रिय स्तरमा आलोचना भइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो अभियानलाई इजरायललाई गरेको समर्थन सकेसम्म चाँडो रोक्ने बताउनु भएको छ। यस्तै स्पेनका विदेश मन्त्री जोसे म्यानुएल अल्बारेजले अरब र युरोपेली राष्ट्रहरूलाई द्वन्द्वको अन्त्यका लागि इजरायलमाथि हतियार प्रतिबन्ध लगाउन आह्वान गर्नुभएको छ। ईरानी विदेश मन्त्री सैयद अब्बास अरहाक्सीले इरानमा युरेनियम प्रशोधन प्रक्रिया जारी रहने धारणा राख्नु भएको छ। उहाँले क्षेत्रीय स्तरमा युरेनियम प्रशोधन केन्द्र स्थापनाको पहललाई स्वागत योग्य पनि बताउनुभयो। इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका सदस्यहरूसँगको एक औपचारिक छलफलका क्रममा विदेश मन्त्री अब्बासले अमेरिका तथा अन्य पक्षहरूसँगको संवाद मार्फत इरानले कूटनीतिक मार्गलाई निरन्तरता दिइरहेको बताउनुभयो। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 बाफियालाई संशोधन गर्न बनेको विधेयकलाई नेपाल राष्ट्र बैंकमा फिर्ता पठाएर थप परिष्कृत बनाउनु पर्ने सांसद तथा विज्ञहरूले बताउनु भएको छ। प्रतिनिधि सभाको अर्थ समितिको आइतबारको छलफलमा उहाँहरूले विधेयक संसदमा दर्ता भएको लामो समय भइसकेकोले विद्यमान भू राजनीतिक परिवर्तन र आन्तरिक अवस्था समेतलाई हेरेर संशोधन गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको हो। बैठकमा सांसदहरूले विधेयकमा राखिएका व्यवस्थाहरू अहिलेको अवस्थामा सान्दर्भिक छन् कि छैन भन्ने कुरा गहन छलफल गरेर अघि बढाउनु बेस हुने सुझाव दिनुभयो। बैठकमा सांसद विनोद चौधरीले विधेयकलाई राष्ट्र बैंकमा फिर्ता पठाएर समय सापेक्ष बनाई पुनः संसदमा ल्याउनु पर्ने बताउनुभयो। छलफलमा पूर्व बैंकर भुवन दाहालले बाफिया विधेयकको पुनर्लेखन आवश्यक भएको बताउनुभयो। समितिमा विचाराधीन विधेयकमा डिजिटल मुद्राको प्रयोग तथा डिजिटल बैंकिङलाई कानूनी मान्यता दिने, बैंक संचालक समितिमा रहेका व्यक्तिको जिम्मेवारीमा स्पष्टता ल्याउने, आफै शेयरधनी रहेका बैंकबाट ठूलो कर्जा लिने प्रवृत्तिलाई निरुत्साहन गर्ने लगायतका विषयहरू रहेका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कर्णालीका सबै पालिकाहरूमा खाद्य बिक्री तथा भण्डारण डिपो स्थापना गर्ने भएको छ। सबै पालिकामा किनबेच कक्ष स्थापना कार्यलाई तीव्रता दिएको कम्पनीले जनाएको छ। कम्पनीले हालसम्म कर्णालीका 8 जिल्लाका 34 स्थानमा खाद्यान्न किनबेच कक्ष स्थापना गरिसकेको कम्पनीको कर्णाली प्रादेशिक कार्यालय प्रमुख केशवराज बुढाले बताउनुभयो। खाद्य डिपो स्थापनाका लागि प्रदेशका 79 मध्ये 40 पालिकासँग खाद्यान्न आपूर्ति व्यवस्थापन सम्बन्धी समझदारी गरिसकेको कम्पनीले जनाएको छ। सरकारले निकासी तथा पैठारी नियन्त्रण ऐन 2013 समयानुकूल बनाउन निकासी पैठारी नियमन विधेयक संसदमा दर्ता गरेको छ। मुलुकमा हुने आयात तथा निर्यातलाई व्यवस्थित र समयानुकूल बनाउन पुरानो ऐनलाई विस्थापित गर्ने गरी नयाँ विधेयक संसदमा दर्ता गरी समितिमा छलफलको क्रममा पुगेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। पुरानो ऐनमा वस्तुको आयात र निर्यातलाई मात्र समेटेकोमा प्रस्तावित विधेयकमा सेवा आयात र निर्यातलाई समेत व्यवस्थित गर्ने तथा निर्यातलाई प्रवर्धन गर्ने जस्ता विषयहरू समेटिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्द बहादुर कार्कीले जानकारी दिनुभयो। यसैबीच संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आइतबारको बैठकमा निकासी पैठारी नियमन विधेयकका सम्बन्धमा छलफल भएको छ। छलफलमा सांसदहरूले निकासी पैठारी ऐन र भन्सार ऐनका प्रावधानहरू बाजिने किसिमको हुन नहुनेमा जोड़ दिँदै भन्सार चुहावट रोक्न विधेयकमा प्रभावकारी व्यवस्था समावेश गर्नुपर्ने बताउनुभयो। बजारको मागभन्दा उत्पादन बढ़ी भएपछि हेटौँडा दुग्ध वितरण आयोजना कार्यालयको दुग्धजन्य पदार्थको भण्डारणमा समस्या भएको छ। हाल दैनिक उत्पादन बढ्दै गएकोले केही दिनभित्रै भण्डारण कक्ष भरिएपछि थप समस्या हुने अवस्था रहेको कार्यालयका प्रमुख अञ्जन अधिकारीले जानकारी दिनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
केन्द्रीय राष्ट्रपति रनिङ सील्ड खेलकुद प्रतियोगिताको 15 संस्करण यही जेठ 28 30 गतेसम्म काठमाडौँमा हुने भएको छ। राष्ट्रिय खेलकुद परिषदको कार्यकारी समितिले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। प्रतियोगिताको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट हुने भएकाले निमन्त्रणाका लागि युवा तथा खेलकुद मन्त्रालयलाई अनुरोध गर्न व्यवस्थापन समितिको बैठकले निर्णय गरेको छ। समितिको बैठकले प्रतियोगिता उद्घाटन र सञ्चालन सम्बन्धमा सम्बन्धित खेल संघ र मुख्य प्रशिक्षकहरूलाई जिम्मेवारी दिइएको छ। रनिङ सील्डमा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुका खेल समावेश गरिएको छ। 15 इन्टरनेशनल ओपन फ्रेण्डशिप तेक्वान्दो च्याम्पियनशीप नेपालमा हुने भएको छ। आईओएफटीसी नेपालको आयोजनामा सन् 2025 डिसेम्बर 18 20 तारीकसम्म राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा हुने च्याम्पियनशीपमा विभिन्न देशका 700 भन्दा बढ़ी खेलाड़ीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आईओएफटीसीका निर्देशक ग्राण्ड मास्टर दिवाकर डान महर्जनले जानकारी दिनुभयो। जानकारी अनुसार च्याम्पियनशीपमा नेपाल सहित दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अस्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, चीन, मेक्सिको, मालदिव्स लगायत देशको सहभागिता रहनेछ। अन्नपूर्ण प्रथम हिमाल 8091 मिटर आरोहणको हीरक महोत्सवका अवसरमा अन्नपूर्ण प्रथम आधार शिविरमा म्याराथन प्रतियोगिता हुने भएको छ। अन्नपूर्णमा पहिलो पटक मानव पाइला टेकेको 75 वर्ष पूरा भएको अवसरमा मेग्दीको अन्नपूर्ण गाउँपालिकाले आयोजना गरेको हीरक महोत्सवमा 30 किलोमिटर लामो म्याराथन हुन लागेको हो। यही जेठ 20 गते अन्नपूर्ण गाउँपालिका 4 स्थित अन्नपूर्ण आधार शिविरबाट नार्च्याङ गाउँसम्म म्याराथन दौड़ प्रतियोगिता सञ्चालन हुने गाउँपालिका अध्यक्ष भारत कुमार पुनले जानकारी दिनुभयो। म्याराथन प्रतियोगितामा करिब 60 जनाले सहभागिता जनाउने भएका छन्। जेठ 16 21 गतेसम्म विविध कार्यक्रम सहित मनाउन लागि अन्नपूर्ण हीरक महोत्सवका अवसरमा जिल्लामै पहिलो पटक उच्च उचाइमा म्याराथन प्रतियोगिता हुन लागेको अध्यक्ष पुनले बताउनुभयो। अन्नपूर्ण गाउँपालिकाका 8 वडा बाट 5-5 जना र जिल्लाका अन्य 5 स्थानीय तहबाट 2-2 जना र नार्च्याङ क्षेत्रबाट थप युवाले समेत म्याराथनमा भाग लिने म्याराथन दौड़ प्रतियोगिता उपसमितिका सदस्य चित्र तिलिजाले जानकारी दिनुभयो। उहाँका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः नगद 50,000, 30,000 र 20,000 पुरस्कार प्रदान गरिनेछ। सन् 1950 जून 3 फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको नेतृत्वमा लुइस लचेनल र 2 नेपाली शेर्पा समेत 4 जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो रमेश टमाटा। अब मौसम सम्बन्धी जानकारी। आज देशको पहाड़ी भागमा आंशिकदेखि साधारणतया बदली रही देशका पहाड़ी भागका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाड़ी तथा हिमाली भागका एक दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौं उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.6 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 19.2 डिग्री सेल्सियस रहेको छ। आज दिउँसो काठमाडौं उपत्यकाको अधिकतम तापक्रम 28 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौं उपत्यकामा सूर्योदय अघि बिहान 5:10 भयो भने सूर्यास्त भरे साँझ 6:53 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नेपाल आउने पर्यटकलाई कानूनी र प्रशासनिक झन्झट नदिन सम्बद्ध अधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता नभएको नेपाली कांग्रेसको निष्कर्ष। छानबिन शुरू भएको अवस्थामा गृहमन्त्रीले राजीनामा दिनुपर्ने नेकपा माओवादी केन्द्रको माग। प्रतिनिधि सभाको आजको बैठकमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेश हुने। 10 महिनाको अवधिमा 12,259 जना विदेशी पर्यटकद्वारा मनास्लु क्षेत्रको भ्रमण। र इजरायलले गाजाको विद्यालय क्षेत्रमा गरेको आक्रमणमा कम्तीमा 54 जनाको मृत्यु। यो सँगै बिहान 7 समाचार सकियो। यसपछि समाचारको अर्को बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।